यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म गिरिशा उपाध्याय। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रको नाममा सम्बोधन। आफ्नो नेतृत्वको सरकारले 6 महिनामा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धि हासिल गर्ने बलियो आधार खड़ा गरेको प्रधानमन्त्री देउवाको भनाई। 3 वटै तहको निर्वाचनका लागि पूर्व तयारीमा लाग्न सम्बन्धित निकायलाई आग्रह। नेपालमा आज थप 10,703 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। कुल सक्रिय संक्रमित मध्ये काठमाण्डु उपत्यकामा मात्रै 65% रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। काठमाण्डु उपत्यकामा आज राति 12 बजेदेखि सवारी साधनमा जोड़ बिजोड़ प्रणाली लागू हुने र सिरियामा इस्लामिक स्टेट समूहको आक्रमणमा परि 19 सुरक्षाकर्मीको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रधानमन्त्री शेरबहादुर देउवाले 3 वटै तहको निर्वाचनका लागि पूर्व तयारी गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले एकै वर्षभित्रै 3 तहको निर्वाचन गराउनु पर्ने दायित्व रहेको भन्नुहुँदै निर्वाचन तयारीमा लाग्न सरोकारवालालाई आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति र प्रदेश तथा स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको समेत बताउनुभयो। उहाँले संसदमा रहेका सबै राजनीतिक दलहरूबीच संवाद एवं सहमति जुटाउन सरकार प्रतिबद्ध रहेको र संसदमा विचाराधीन सबै विषयमा दलहरूबीचको संवादबाटै निष्कर्षमा पुगिने स्पष्ट पार्नुभयो।
संविधानको कार्यान्वयन, कानून राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति संहिताको बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने, संघीयता कार्यान्वयन गर्ने एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। संसदमा रहेका सबै राजनीतिक दलहरूसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइनेछ। 1 वर्षभित्रै 3 तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ। निर्वाचनका पूर्व तयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्दछु।
प्रधानमन्त्री देउवाले कोरोना महामारीको सामना गर्न आफूले सरकारको जिम्मेवारी सम्हालेदेखि नै खोपलाई प्राथमिकतामा राख्दै आएको भन्नुहुँदै प्रतिबद्धता अनुसार आगामी चैत्रसम्म सबैलाई खोप लगाउने गरी खोप अभियानलाई निरन्तर जारी राखेको बताउनुभयो। प्रधानमन्त्री देउवाले कोविड रोकथाम तथा नियन्त्रणका लागि 3 तहका सरकारबीच समन्वयन भइरहेको र सकेसम्म अर्थतन्त्र र सामाजिक क्रियाकलापका काम असर नपर्ने गरी व्यवस्थापन गरिने जानकारी दिनुभयो।
मैले सरकारको नेतृत्व गरेपछि आर्थिक सामाजिक रूपान्तरणको आधार निर्माणका लागि उच्च र समन्वयिक आर्थिक विकास दरमा जोड़ दिने, उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्ने, आपूर्ति व्यवस्थामा सुधार गर्ने, महँगाई नियन्त्रण गर्ने तथा भ्रष्टाचार गर्ने कार्यवाहीको छानबिन, अनुसन्धान र तहकिकातका लागि अग्रसरता दिने कार्यहरू भएका छन्। कोविड संक्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्था, जनता अर्थतन्त्र र सामाजिक क्रियाकलापमा सकेसम्म कम असर पर्ने गरी आवश्यक प्रबन्धन गराइनेछ। विगत 2 वर्षदेखि COVID-19 कारण संकटग्रस्त उद्योग, सेवा व्यवसायको उत्थान गर्न, श्रमजीवी, विपन्न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेज दिइएको छ।
प्रधानमन्त्री देउवाले छोटो अवधिमा गरिएको कार्य र प्राप्त उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धि हासिल गर्ने बलियो आधार खड़ा गरेको र जनतामा आशा एवं भरोसा बढ़दै गएकाले सरकार सही दिशामा अगाडि बढ़िरहेको बताउनुभयो।
सरकारले कार्यभार सम्हालेको समय राज्य अवधिमा भएका कार्यहरूमध्ये पूर्वमूलक सुधारको रूपमा उल्लेख भएका कार्यहरू र हासिल भएका मुख्य मुख्य उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ। छोटो अवधिमा गरेका कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ। जनतामा आशा र भरोसा बढेको छ।
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधनका क्रममा छ महिनाको अवधिमा सरकारले गरेका मुख्य मुख्य उपलब्धिहरू आज सार्वजनिक गर्नु भएको हो। नेपालमा आज थप 10,703 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 18,618 नमूनाको पीसीआर परीक्षण गर्दा 8,815 जनामा तथा 4,474 नमूनाको एन्टिजेन परीक्षण गर्दा 1,888 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण दर उच्च रहेको काठमाडौँ उपत्यकामा मात्रै आज 5,299 जनामा संक्रमण भएको छ। मन्त्रालयका अनुसार आज काठमाडौँमा 4,279 जना, ललितपुरमा 567 जना र भक्तपुरमा 453 जनामा संक्रमण भएको छ। यसै गरी आज थप 766 जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण थप 3 जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल संख्या 11,635 पुगेको छ। यो सँगै नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या 65,374 पुगेको छ भने कुल सक्रिय संक्रमितको संख्या 65% अर्थात 42,056 जना उपत्यकाका 3 जिल्लामा मात्रै रहेका छन्। नेपाली कंग्रेसले यही माघ 15 गतेका लागि निर्धारण गरेको 16 जिल्लाको अधिवेशन स्थगित गरेको छ। नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिको हिजोको बैठकको निर्णय अनुसार कोरोना महामारीको जोखिम बढ़दै गएकाले 16 जिल्ला कार्य समितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका नेता एवं कार्यकर्ता निर्वाचन समितिका प्रतिनिधि लगायत सबैको स्वास्थ्यलाई ध्यानमा राखी अधिवेशन स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ। नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले अवस्था सामान्य हुने बित्तिकै 16 जिल्लाको अधिवेशन गर्ने बताउनु यसअघि गत पुष 27 गते हुने भनिएको 16 जिल्लाको अधिवेशन राष्ट्रिय सभा निर्वाचनका कारण देखाउँदै माघ 15 गतेका लागि सारिएको थियो। गत मंगिर 24 देखि 28 गतेसम्म 14 केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि नेपाली कंग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके र कैलाली गरी 16 जिल्लामा अधिवेशन गर्न सकेको छैन। नेकपा माओवादी केन्द्रले भोलिका लागि बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ। कोरोना भाइरस संक्रमण बढ़दै गएपछि सरकारले 25 जना भन्दा बढ़ी भेला हुन रोक लगाउने गरी निर्देशन जारी गर्नुका साथै स्वास्थ्य कर्मीको सुझाव अनुसार अर्को निर्णय नहुँदासम्मका लागि केन्द्रीय समिति बैठक स्थगन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्री राम ढकालले जानकारी दिनुभयो। यसैबीच स्थायी समितिका पूर्व सदस्य र आयोगको बैठक भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भोलि बिहान 8:30 बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा तय गरिएको ढकालले बताउनुभयो। काठमाडौँ उपत्यकामा अति आवश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोर बिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ। आज राति 12 बजेदेखि जोर बिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्यल देखिएपछि आज पुनः विज्ञप्ति जारी गरी थप स्पष्ट पारिएको हो। विज्ञप्तिमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, सब वाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछा मासु, पशुपक्षी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाध रूपमा सञ्चालन गर्न पाइनेछ। यसै गरी निर्माण सामग्री बोक्ने सवारी साधन चालक र सहचालक मात्र सञ्चालन गर्न पाइनेछ। परिचय पत्रको आधारमा ब्याङ्क तथा बीमा, वित्तीय संस्था, वायु सेवा कम्पनी, डाक तथा कुरियर सेवा, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ। यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचय पत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ। यसका अलावा जोड दिनमा जोड नम्बर प्लेट भएका र बिजोड दिनमा बिजोड नम्बर प्लेट भएका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने जनाइएको छ। नयाँ भेरिएण्ट सहितको कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि भोलिदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ। उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सम्पन्न बैठकले आज राति 12 बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको हो। राजधानीमा हनुमान ढोका दरबार संग्रहालयका साथै मुख्य रूपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालय लगायत संग्रहालय रहेका छन्। अर्को सूचना जारी नभएसम्मका लागि संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ। मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोविड 19 को नयाँ भेरिएण्टको संक्रमण बढ़दै गएका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ। परीक्षा व्यवस्थापन प्रमुख डाक्टर आनन्द प्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिकाले अति आवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका स्तरीय कोविड 19 संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिकाबाट हुने अति आवश्यक बाहेकका सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो। कार्यालयमा कार्यरत 16 जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लीला बल्लभ नेउपानेले जानकारी दिनुभयो। उहाँले नगरपालिका अन्तर्गतका ओडा कार्यालय सेवा केन्द्र र इकाईमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा प्रवाह सञ्चालन रहने बताउनुभयो। कोरोनाको तेस्रो भेरिएण्ट ओमिक्रोन तीव्र रूपमा बढ़िरहँदा पनि पाँचथर जिल्लामा भने संक्रमणको लक्षण देखिएका बिरामीको समेत परीक्षण हुन सकेको छैन। पाँचथरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
कोरोनासँग मिल्ने लक्षण भएका बिरामीहरू परीक्षण गर्न अस्पताल गए पनि परीक्षण नभएको बताउँछन्।
लक्षणहरू देखा परेको छ, अस्पतालमा चाहिँ परीक्षणहरू नहुँदाखेरि घरमै औषधिहरू खाएर बसिरहेको छु।
ओमिक्रोनको केही लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएकोले जिल्ला अस्पताल पाँचतर्फबाट बुझ्दाखेरि पछिल्लो समय चाहिँ कोभिड टेस्ट गरिएको छैन भने म फर्केर आएँ।
अक्सिजनको मात्रा कम भएका र सिकिस्त बिरामीहरूको मात्र एन्टिजेन परीक्षण गरिँदै आएको र पीसीआर भने परीक्षण हुन नसकेको जिल्ला अस्पताल पाँचतरका स्वास्थ्य कर्मी डाक्टर वरुण अग्रवाल बताउनुहुन्छ।
हामीले अहिले एन्टिजेन मास टेस्टिङ त गरेका छैन, अक्सिजन ड्रप भएको, ब्रिदिङ प्रब्लमहरू भएको त सिरियस जस्तो लाग्ने केसेसहरूमा चाहिँ हामीले एन्टिजेन गर्ने गरेको छौँ, रुटिनली अहिलेसम्म गरेको छैन। तर अब भेरी सुन केसेस बढ्दै गएको अवस्थामा चाहिँ हामीले मास टेस्टिङ चाहिँ स्टार्ट गर्ने प्लान गर्दैछौँ, पीसीआरको पनि हामीले प्लान गर्दैछौँ।
कोरोना रोकथामका लागि जिल्लामा पौष 27 नै विद्यालय बन्द गरिएको छ। 25 भन्दा बढी भेला हुन दिएको छैन। सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई खोप कार्ड अनिवार्य जस्ता कामहरू भइरहेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश नेउपाने
मास्कको अभियान प्रहरी मार्फत पनि हामी सञ्चालन पनि गरेका छौँ। नागरिकहरूलाई सरकारी कार्यालय सेवा प्रवाह गर्दाखेरि मास्क र सेनिटाइजर अनिवार्य गर्ने व्यवस्था मिलाएका छौँ। उपचारको लागि घरपट्टो व्यवस्थाको लागि जनशक्ति पेड र औषधिको पनि हामीले व्यवस्था मिलाइसकेका छौँ।
जिल्लामा धेरै जसो मानिसहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए तापनि परीक्षण हुन नसकेकोले नागरिकहरूमा त्रास बढेको छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचथर।
चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीसँग छलफल गर्नु भएको छ। डाक्टर केसीसँग स्वास्थ्य क्षेत्रका समस्या एवं त्यसको समाधानका लागि गहन छलफल भएको र उहाँका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने मन्त्री पौडेलले जानकारी दिनुभयो। डाक्टर केसीले विगतमा आफूले उठाएका मागहरू अझै पूरा नभएकाले तत्काल सम्बोधनका लागि शिक्षा मन्त्रीसँग आग्रह गर्नु भएको थियो। राष्ट्रिय गौरवको आयोजनामा बेनी जोमसोम कोरला सड़क खण्डको म्याग्दी खण्ड यही 10 गतेदेखि दैनिक 6 घण्टा बन्द हुने भएको छ। सड़क खण्डको यस्तो उन्नतिसँगै नियमित र सहज रूपमा यातायातको साधन सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले दैनिक 6 घण्टा बन्द हुने निर्णय गरेको बेनी जोम्सम कोरला सड़क आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो। आयोजना प्रमुख प्रजापतिले माघ 10 गतेदेखि 21 गतेसम्म बिहान 8 बजेदेखि 11 बजे र दिउँसो 1 देखि 4 बजेसम्म सड़क बन्द गरिने उल्लेख गर्नुभयो। महावीर खण्डमा चट्टान काट्नुपर्ने र नौनी बगर खण्डमा विस्तार एवं स्तर उन्नति गर्नका लागि समय तालिका जारी गरिएको हो। पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ़ मुगलिङ सड़क खण्ड पुनः सञ्चालनमा आएको छ। चितवनको इच्छा कामना गाउँपालिका 6 कालीखोलामा आज बिहान 2:30 सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। नारायणगढ़ मुगलिङ सड़क आयोजनाका इन्जिनियर कृष्ण आचार्यले सड़कको पहिरो पछ्याएसँगै यातायात सञ्चालनमा आएको जानकारी दिनुभयो। सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया शुरू गरेको छ। वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया शुरू गरेको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। सिरियामा इस्लामिक स्टेट समूहको आक्रमणमा परि 19 सुरक्षाकर्मीको मृत्यु भएको छ। हजारौं संदिग्ध जिहादीहरूलाई राखिएको सिरियाली सुधार गृहमा इस्लामिक स्टेट समूहले आक्रमण गर्दा कम्तीमा 18 सुरक्षाकर्मी सहित 1 गार्डको मृत्यु भएको मानवाधिकारवादी संस्था सिरियन अब्जर्भेटिभ फर ह्युमन राइट्सले जनाएको छ। आईएस समूहको नियन्त्रणमा रहेको सिरियामा सन् 2019 यो सबैभन्दा ठूलो आक्रमण भएको बेलायती स्थित सिरियाली मानवाधिकारवादी संस्थाले उल्लेख गरेको छ। घटनामा विद्रोही समूहका समेत दर्जनौं आक्रमणकारी मारिएको स्थानीय संचार माध्यमले जनाएका छन्। टोंगामा ज्वालामुखी विस्फोटका कारण अवरूद्ध संचार सेवा सुचारू हुन अझै केही साता लाग्ने भएको छ। टोंगामा ज्वालामुखीसँगै आएको सुनामीले समुद्री मुनि बिछ्याइएको तार छिनाल्दा त्यहाँको संचार सेवा अवरूद्ध भएसँगै बाहिरी विश्वसँगको सम्पर्क विच्छेद भएको हो। गत शनिबार टोंगामा आएको शक्तिशाली ज्वालामुखी विस्फोटनपछि अवरूद्ध संचार सेवा पूर्ण रूपमा सञ्चालन गर्न अझै केही साता लाग्ने त्यहाँका अधिकारीहरूले जनाएका छन्। विस्फोटनपछि टोंगाको मुख्य टापु खरानीले ढाकिनुका साथै त्यहाँको पश्चिमी तटीय क्षेत्र नराम्ररी प्रभावित भएको र कहाँ के कति मात्रामा क्षति भयो भन्ने स्पष्ट थाहा हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक हालसम्मकै उच्च पाइएको छ। विगत 24 घण्टामा 7,678 नयाँ संक्रमित थपिएको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या कोरोना महामारी शुरू भएपछिको सबैभन्दा धेरै भएको त्यहाँको तथ्याङ्कले देखाएको छ। जापान सरकारले कोरोना भाइरस विरूद्धको फाइजर खोप 5 देखि 11 वर्षसम्मका बालबालिकालाई लगाउने भएको छ। जापानको स्वास्थ्य मन्त्रालयले आज कोरोना भाइरसबाट संक्रमितको संख्या बढ़दै गएको र बालबालिकामा उच्च जोखिम देखिएपछि आगामी मार्च महिनाबाट 5 देखि 11 वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउने निर्णय गरेको हो। जापानमा 5 देखि 11 वर्षसम्मका बालबालिकाको संख्या 80 लाख रहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले कृषि विकास बैंकले कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। शुक्रबार कृषि विकास बैंक लिमिटेडको 55 वार्षिकोत्सव समारोहको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपाल सरकारले अघि सारेका लोक कल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथमिकता दिई बैंकिङ व्यवसाय सञ्चालन गर्न कृषि विकास बैंकलाई निर्देशन दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले आगामी दिनमा वाणिज्य बैंक लगायत कृषि र किसान को प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न बैंकलाई निर्देशन दिनुभयो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले करिब 15 लाख निक्षेपकर्ताको 1,58,000,000,000 निक्षेप संकलन गरी करिब 1,75,000,000,000 कर्जा प्रवाह गरेको र त्यसमध्ये करिब 40% कर्जा कृषि क्षेत्रमा प्रवाह भएको जानकारी गराउनुभयो। बैंकले गत वर्षको नाफाबाट करिब 3 लाख शेयर धनीहरूलाई 21% प्रतिफल उपलब्ध गराएको छ। कृषि विकास बैंकले चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा 1,42,52,00,000 रुपियाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 7.63% बढी हो। विगत केही दिनदेखि समुद्र मुनि सबमरिन मार्गमा केबलहरूमा समस्या आएका कारण नेपालको इन्टरनेट सेवामा पनि केही असर परेको छ। नेपालमा इन्टरनेट ब्यान्डविड्थ बिक्री गर्ने कम्पनीहरूका अनुसार मुम्बई खाडी मार्गको उपसमुद्री भागका केबलहरूमा समस्या आएको छ, जसका कारण मुम्बई हुँदै युरोप, मध्य पूर्व र अमेरिका पठाउने इन्टरनेट ट्राफिकमा असर परिरहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले जनाएको छ। अपस्ट्रिम प्रदायकहरूले समस्या भएपछि अहिले वैकल्पिक मार्गहरू प्रयोग गरी इन्टरनेट सेवा सञ्चालन गरिरहेका छन्। ल्याटेन्सी बढ्ने तथा प्याकेट ड्रप पनि हुन सक्ने भएकोले इन्टरनेट सेवा प्रभावित भइरहेको आइस्पानले जनाएको छ। यी समस्या समाधान गर्न केही समय लाग्ने आइस्पानले विज्ञप्ति मार्फत जनाएको छ। मुलुकका जुगम तथा दुर्गम ग्रामीण स्थानमा द्रुत गतिको डाटा तथा भोइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई सेवा विस्तार गर्ने भएको छ। 4G LTE नमस्ते वाईफाई सेवाका निमित्त नेपाल टेलिकम र साइबरनेटिक्स प्राली बीच सम्झौता सम्पन्न भएको छ। सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाड़ी र साइबरनेटिक्स प्रालीका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गर्नु भएको छ। 4G LTE नमस्ते वाईफाई मार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र संस्थागत प्याकेज उपलब्ध गराइरहेको कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो। नेपाल उद्योग परिसंघ, वुमन लिडरशिप फोरम नेपाल, नबिल ब्याङ्क लिमिटेड र महिला शक्ति विकास केन्द्र नेपाल बीच महिला उद्यमीहरूलाई वित्तीय प्रणालीमा पहुँच र प्रोत्साहन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। शुक्रबार नेपाल उद्योग परिसंघ, वुमन लिडरशिप फोरमका संयोजक छाया शर्मा, नबिल ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाह तथा महिला शक्ति विकास केन्द्र नेपालका तर्फबाट कार्यकारी निर्देशक कविता गुरूङले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ।
अब खेल समाचार। आईसीसी T20 विश्वकपको ग्लोबल छनौट अन्तर्गत नेपाल र आयोजक ओमान बीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुने भएको छ। आईसीसीको खेल तालिका अनुसार ग्लोबल छनौटको समूह ए अन्तर्गतको ग्रुप 2 रहेको नेपाल र ओमान बीचको खेल फेब्रुअरी 18 तारीकमा ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुनेछ। ग्रुप 2 अन्तर्गत ओमान सहित नेपाल, क्यानाडा र फिलिपिन्स रहेका छन्। नेपालको दोस्रो खेल फिलिपिन्स विरूद्ध अल अमेरात क्रिकेट ग्राउण्डमा फेब्रुअरी 19 हुनेछ। नेपालले तेस्रो खेल क्यानाडा विरूद्ध ओमान क्रिकेट एकेडेमीमा फेब्रुअरी 21 खेल्नेछ। छनौट अघि नेपालले ओमानकै आयरल्याण्ड, यूई र घरेलु टोली ओमान विरूद्ध T20 सिरिज खेल्नेछ। नेपाल पुलिस क्लब पोखरामा जारी 20 संस्करणको आहार रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वार्टर फाइनलमा पुगेको हो। पोखरा रंगशालामा भएको रोमाञ्चक खेलको निर्धारित 90 मिनट 1-1 गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टीमा पुलिसका तीर्थ राणा मगर, निरन कुमार राय, सुमेन सुवेदी र भोला सिलवालले गोल गरे। पुलिसका कपिल ढकालले बाहिरी प्रहार गरे। हिमालयन त्रिवेद गुरूङ, आशिष गुरूङ, पिस्तोल मुतुम्बा र विश्वास श्रेष्ठले 1-1 गोलको योगदान गरे। पेनाल्टीमा 4-4 बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा पुलिसका बुद्ध लामा र राम बाजीले गोल गरे, तर हिमालयनका जीवन गुरूङले गोल गर्दा पूर्ण गुरूङ चुक्न पुगे। उनको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाएका थिए। अब पुलिसले अन्तिम 8 मनाङ बस्याङ्ती क्लबसँग भिड्नेछ। सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल 10 टीमको सहभागिता रहेको छ। अब मौसम। आगामी 24 घण्टामा देशभरि सामान्यतया बदली भई प्रदेश नम्बर 1 र पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस रहेको छ। वर्षा 4.5 मिलिलिटर। काठमाण्डुको अधिकतम तापक्रम 16.1 डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम 7.4 डिग्री सेल्सियस रहेको छ। वर्षा 1.8 मिलिमिटर रहेको छ। पोखराको अधिकतम तापक्रम 20.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.1 डिग्री सेल्सियस र वर्षा 60 फुट रहेको छ। वीरेन्द्रनगरको 21.2 डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको छ भने न्यूनतम तापक्रम 9.8 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर रहेको छ। दिपायलको 21.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस र वर्षा 0.4 मिलिमिटर रहेको छ। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। प्रधानमन्त्री शेरबहादुर देउबाद्वारा राष्ट्रको नाममा सम्बोधन। आफ्नो नेतृत्वको सरकारले 6 महिनामा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धि हासिल गर्न बलियो आधार खड़ा गरेको प्रधानमन्त्री देउबाको भनाई। तीनवटै तहको निर्वाचनका लागि पूर्व तयारीमा लाग्न सम्बन्धित निकायलाई आग्रह। नेपालमा आज थप 10,703 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। कुल सक्रिय संक्रमित मध्ये काठमाण्डु उपत्यकामा मात्रै 65% रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। काठमाण्डु उपत्यकामा आज राति 12 बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने र सिरियामा इस्लामिक स्टेट समूहको आक्रमणमा परि 19 सुरक्षाकर्मीको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। अर्को बुलेटिन राति 9 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।